नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको छ। यसका साथै रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल अनलाइन .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनअनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी गतिविधि र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं गतिविधिबाट।
थलारा गाउँपालिका वार्ड नम्बर 7 का 79 वर्षीय जंगे सुनारलाई पेट दुख्ने र पोल्ने, डकार आइराख्ने, मुखबाट अमिलो पानी आइरहने जस्ता समस्याले सताइरहेको थियो। उपचार गराउने मन हुँदाहुँदै पनि हिँडेर स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने भएका कारण घरमै बस्नुपर्ने बाध्यता थियो उहाँको। सुनार जस्तै 69 वर्षीय अफिलाल उपाध्यायको पनि स्वास्थ्यमा यस्तै समस्या थियो। उहाँलाई अहिले ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको छ। यस गाउँपालिकाले घर दैलोमै स्वास्थ्यकर्मी अभियान सञ्चालन गरेको छ। यसपछि यस्ता ससाना रोग तथा स्वास्थ्य समस्याबाट ग्रसित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले राहत महसुस गर्न थाल्नु भएको छ। स्थानीय 75 वर्षीय ज्येष्ठ नागरिक राधाकृष्ण उपाध्याय आफू जस्ता बुढापाका हिड्डुल गर्न नसक्ने र थला परेका नागरिकलाई अभियानले ठूलो राहत पुगेको बताउनुहुन्छ। पालिकामा रहेका 10 स्वास्थ्य संस्थाबाट अभियान निरन्तर गर्दै आएको थलारा गाउँपालिकाका स्वास्थ्य संयोजक पदम ओलीले जानकारी दिए। तथ्याङ्क अनुसार एकै महिनामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, गर्भवती वा अन्य गरी 360 देखि 400 सम्मले सेवा लिने गरेका छन्।
गतिविधिपछि सुनाउँदैछौ कुराकानी। आजको कुराकानीमा हुनुहुन्छ अग्र समाज नेपालका केन्द्रीय सदस्य एवं न्यायिक समितिका संयोजक 61 वर्षीय ज्येष्ठ नागरिक विजय दाहाल। कानून विषयमा स्नातक र आन्थ्रोपोलोजीमा स्नातकोत्तर गर्नुभएकी दाहालले विगत लामो समयदेखि ज्येष्ठ नागरिकको हक अधिकारका लागि वकालत गर्दै आउनुभएको छ। ज्येष्ठ नागरिकको घर परिवारमा भएका सानातिना समस्या मिलाउनेदेखि उहाँहरूका कानूनी अधिकार प्राप्तिसम्मका विषयमा लड्दै आउनुभएकी दाहालसँग सहकर्मी विमला राईले कुराकानी गर्नुभएको छ। सुनाउँदैछौ सोही कुराकानी।
यहाँलाई कार्यक्रम ज्येष्ठ नागरिकमा स्वागत छ।
धन्यवाद। रेडियो नेपालमा चाहिँ ज्येष्ठ नागरिक सम्बन्धी केही कुराहरू राख्न दिने अवसर दिनुभएकोमा।
हाल कार्यरत संस्था चाहिँ के भन्नुभयो?
समाज सेवाको हिसाबबाट अग्र समाज नेपाल ज्येष्ठ नागरिक र अनि राष्ट्रको लागि 2 घण्टा अभियानमा चाहिँ एकदमै लागि परिराखेको छु। राष्ट्रको लागि 2 घण्टा अभियानमा चाहिँ 2074 सालदेखि नै लागिरहेको हनुमन्त सरसफाई अभियान भन्ने थियो। अनि त्यसले 100 हप्ता पुरा गर्यो। पुरा गरिसके पछाडि अनि कोरोना सुरु भयो फेरि, अनि त्यतिकै ब्रेक भयो। अनि 2079 साल फागुन 19 गतेबाट राष्ट्रको लागि 2 घण्टा अभियान, हनुमन्त सरसफाई अभियानलाई नै कन्टिन्यू गर्ने भनेर अभियान चाहिँ सुरु भयो। 88 हप्ता पुरा भयो। हरेक शनिबार हामी अर्नीको हाइवे सरसफाई कार्यक्रम गर्ने, बस स्टपमा डस्टबिनको व्यवस्था पनि हामी आफैले गरिरहेछौँ। सरसफाईको सँगसँगै बोट बिरुवाहरू रोप्ने, त्यसलाई सम्वर्धन गर्ने, संरक्षण गर्ने, मलजल के गर्नुपर्छ बेला बेलामा। उद्देश्य चाहिँ भक्तपुर जिल्ला फर्मुला मुक्त क्षेत्र घोषणा गर्न सकौं भन्ने छ।
अहिले अग्र समाज नेपालको केन्द्रीय सदस्य एवं न्यायिक समितिको अध्यक्ष हुनुहुन्छ।
अग्र समाजमा लागेको चाहिँ 10 वर्ष भन्दा अलि बेसी नै भयो। ज्येष्ठ नागरिक हक हित अधिकारको लागि कुरा गर्ने हो भने आजभन्दा 35-40 वर्ष अगाडिदेखि नै प्रत्यक्ष अप्रत्यक्ष रूपमा एकदमै सेवा गर्दै आइरहेको मान्छे हो र उहाँहरूको हकित अधिकारको लागि आवाजहरू हरेक संघ संस्थामा यो रेडियो पर्यावरणमा चाहिँ आवाजहरू उठाउँदै आइरहेको हो। 35-40 वर्ष अगाडि त म स्टिल यङ होइन, त्यतिखेर पनि उहाँहरूको पीड़ा देखेर मलाई गाह्रो हुन्थ्यो, एकदमै कसरी उहाँहरूको चाहिँ नि पीड़ालाई समाधान गरिदिनु पाए हुन्थ्यो भन्ने जस्तो लाग्थ्यो। अनि रात बिहानको केही नै नभनेकन म एक्लै राति पनि मैले 12 बजेको टाइममा पनि मैले महिला होस् पुरुष होस् उहाँहरूलाई गाह्रो साङ्रो परेको बेलामा चाहिँ फिनान्सियल सपोर्ट पनि उहाँहरूसँग नलिकन म आफ्नै तर्फबाट मैले हस्टेलमा ल्याउने ओर्ने उपचार गराउने ओर्ने गर्थेँ,
विशेष गरी ज्येष्ठजनहरूलाई।
हजुर, ज्येष्ठ नागरिक अनि अलिकति असक्षम व्यक्तिहरूको लागि पनि, जस्तो आर्थिक रूपले चाहिँ विपन्न वर्गहरू हुनुहुन्छ नि उहाँहरूको विशेष सेवा गर्न रुचाउँथे म।
यो सामाजिक सेवातिर कसरी आकर्षित हुनुभयो त?
स्कुल लाइफदेखि नै मलाई एकदमै दुई छाक बिहान बेलुका खान बस्नको लागि असुविधा नहोस्, अरू बाँकी दिनहरू चाहिँ समाज सेवा नै गरेर बितोस् भन्ने मेरो केटाकेटीहरूको उमेरदेखि नै मेरो त्यो एम थियो। अनि ठिकै भनेछु, ठिकै सोचेछु जस्तो लाग्छ। आजकल चिन्नु पर्दैन, कुनै एउटा मानवताको नाताले कसैलाई कतै पनि गाह्रो साङ्रो परेको देख्यो भने सबभन्दा अगाडि नै मै गएर उहाँहरूको सेवा गर्न मन पराउँछु।
जुन तपाईँले पहिला लक्ष्य लिनुभएको थियो अहिले आएर पूरा भएको छ, गर्दै हुनुहुन्छ?
पुरा भइसक्यो त म भन्दिनँ, किनभने उहाँहरूको हकित अधिकारको लागि धेरै आवाजहरू उठाइरहेको छ, त्यो आवाज फुलफिल भएको छैन। जुन दिन फुलफिल होला त्यस पछाडि मात्रै म सन्तुष्ट हुन्छ होला मानसिक।
हाल संलग्न हुनुभएको संस्थाको पछिल्लो गतिविधि के छन् त, कस्तो छ?
यो समाज नेपालकै कुरा गर्नु पर्दाखेरि हामीले यो एकदमै खटेर लागेको, अझै 5-7 वर्ष भयो एकदमै खटेर लागिरहेको। अनि ज्येष्ठ नागरिक मन्त्रालयमा जाने, सचिवहरूलाई भेट्ने, उहाँहरूलाई आवाज के अरे सुनाउने, हाम्रो लिखित रूपमा हुन्छ कि मौखिक रूपमा हुन्छ कि होइन त्यसरी दिने गरिरहेको छौँ। अनि प्र्याक्टिकल्ली पनि हामीले 2 वर्ष अगाडि मात्रै एकजना 94 वर्षको आमालाई, उहाँहरूको छोराले भन्दा पनि बुहारीले चाहिँ एकदमै दुर्व्यवहार गर्नु भएको रहेछ। पहिला आमालाई म हेर्छु भनेर बुहारीहरूले आमाको नामको, त्यो 94 वर्ष आमाको नामको सम्पत्ति आफ्नो नाममा गर्नुभएछ। अनि आफ्नो नाममा गरिसके पछाडि आफ्नो ज्वाइँको नाममा, छोरी ज्वाइँको नाममा सार्नु भएछ। अनि त्यो कुराहरू हामीलाई थाहा भयो। अनि थाहा भइसके पछाडि हामी त्यो फिल्डमा गयौँ। अनि त्यो बुहारीले पनि हामीलाई पर्सनल्ली त्यो जानुभन्दा अगाडि नै भेटघाट गर्ने मौका दिनुभएको थियो। उहाँको कुरा सुन्दाखेरि उहाँ सही जस्तो लाग्ने, अर्को मान्छेको कुरा सुन्दा उहाँ सही जस्तो लाग्ने, अनि फिल्डमा नगए त हुँदैन। अनि त्यसले गर्दाखेरि हामी फिल्डमै गयौँ त्यो गुन्डुमा। अनि जाँदाखेरि प्रहरीलाई पनि लिएर गएका थियौँ। जाँदाखेरि पनि त्यस्तो प्रहरीलाई समेत उहाँहरूले चाहिँ नि अलिकति दुर्व्यवहार गर्ने जस्तो व्यवहार देखाउनु भएको थियो कि। त्यस पछाडि सिडिओ कार्यालयमा उहाँहरूलाई झिकायौँ। झिकाइसके पछाडि अनि सम्पत्ति आमाको नाममा त गयो, गइसके तर आमाहरूले धेरै भोग गर्न पाउनु भएन, त्यो दुःखको कुरा उहाँ चाँडै बित्नु भयो।
हजुर।
अनि यस्तो किसिमको बालबालिकाहरू भयो, महिलाहरू भयो, अनि महिला पुरुषमा पनि कसैले चाहिँ नि अब पुरुषले महिलालाई दुर्व्यवहार गरेको छ कि अथवा महिलाले पुरुषलाई दुर्व्यवहार गरेको छ कि, त्यो राम्रोसित सत्य तथ्य केलाएर कारवाहीको लागि अगाडि बढाउने कामहरू पनि गरिरहेछौँ।
यी क्षेत्रमा काम गरिरहँदा विशेष गरी के कारणले यी यस्ता समस्याहरू आउने रहेछ, के पाउनु भएको छ, कारण चाहिँ के रहेछ?
कारण पत्ता लगाउनको लागि चाहिँ मुख्य गरी यो मानवताहीन भएको जस्तो लाग्छ मलाई। जुन मानवताको नाताले आफ्नो घर परिवारमा कस्तो अग्रज व्यक्तित्वहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने सोच चाहिँ अलिकति कम भएको जस्तो लाग्छ होइन। अनि खालि सम्पत्ति 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 भनेको छ एट एनी कस्ट, उहाँहरूको बाबाआमाहरूको हातबाट चाहिँ नि सम्पत्ति फुत्काउनु पाएदेखि हुन्थ्यो भन्ने, अनि वृद्धाश्रममा पठाउने, त्यस्तो किसिमको व्यवहार पनि देखिरहेको छौँ। अस्ति भर्खरको कुरा, यो असोज 12 गते कपनबाट एकजना अन्दाजी 80 वर्ष प्लस भइसक्नु भएको छ, साँझमा देखेको अनुहार है, अनि छोरा बुहारीले निकालिदिनु भयो अरे। अनि बालकोटमा उहाँको छोरीको घर छ, छोरीले त मलाई माया गर्छ भन्दै खोज्दै 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 आउनु भएको रहेछ, तर भेटाउन सकेनौँ। त्यो असोज 12 गते भनेको एकदमै बाढी आएको दिन है, बालकोटमा त पुरै खोला पसेको, त्यस्तो अवस्थामा चाहिँ त्यो बा आइपुग्नु भएपछि अनि एकजना अर्को स्कुटी चढ्ने भाइले भन्यौँ हामीले, उहाँको सक्नुहुन्छ भने बाललाई त्यो एरियामा लगिदिनुहोस् उहाँले दिनुभएको लोकेसनमा, यदि चिन्नुहुन्छ भने चिन्नुहुन्छ, चिन्नुहुन्न भने अर्को वृद्धाश्रममा हामी पुर्याइदिन्छौँ भनेर भन्यौँ होइन। भनिसके पछाडि सबै झमक्कै परिसकेका छ, सातै बज्न आँटिसकेको छ तर मैले छोडिनँ। अनि उहाँले चाहिँ स्कुटी लिएर जानुभयो, गइसके पछाडि मलाई चाहिँ भन्नुभयो उहाँले म नाउँ चाहिँ पर्खिरहनु भनेर। अब सबै कुराको रेस्पोन्सिबिलिटी मैले नै लिनुपर्छ भन्ने जस्तो मलाई लागेको क्या। अन्तबाट फोनहरू आउँदाखेरि पनि यहाँ एकजना बा अलपत्र पर्नु भएको छ, उहाँलाई व्यवस्था नगरिकन म घर जान्न भनेर बसिरहेको थिएँ। अनि त्यसपछि उहाँले घर देख्नु भएनछ, अनि फर्काएर लिएर आउनुभयो। अनि त्यहाँ नजिकै एउटा मानव सेवा आश्रम थियो, हामीले सधैँ काम गरिरहेको ठाउँ चाहिँ यो ओम वृद्धाश्रम भन्ने छ, सानो ठिमी अलिकति नपुग्दाखेरि कौशलटारबाट जाँदा त्यहीँ लैजाने भन्दाखेरि यहाँ नजिकको भन्नुभयो। एकजना प्रहरी पनि आइपुग्नु भयो, अनि नजिकै लिएर जाउँ भन्दाखेरि त्यहाँ नजिक त्यो आश्रम पनि डुबान भएको रहेछ, प्रहरीले नै उहाँले लिएर जानुभयो। अब त्यस पछाडि उहाँको अवस्था के छ कस्तो छ भनेर चाहिँ हामीले मैले बुझ्ने मौका चाहिँ पाएको छैन, जान चाहिँ खोजिरहेको छु। यदि बा के अरे छोरा बुहारीको घर बाले देख्नुहुन्छ भने हामीलाई लगिदिनुहोस्, अनि प्रहरीलाई सिभिल ड्रेसमा लिएर जाने हामी, प्रहरी आएपछि त्यहाँ डाइरेक्ट देख्ने बित्तिकै नडराउन् भन्ने हिसाबले सिभिल ड्रेसमा चाहिँ लिएर जाने, काम कुराहरू गर्ने, के कस्तो अवस्था रहेछ भनेर बुझ्ने भन्ने हाम्रो सोच थियो, जाने मौका चाहिँ अहिले मिलेला छैन।
तपाईँ समक्ष कसरी आइपुग्नु भयो उहाँ बुवा?
यस्तो भयो, हामी पनि त्यहाँ बसिरहेको थियौँ, एकजना वृद्ध बा देख्ने बित्तिकै म नजिक गएर हेरेँ, अनि हेरिसके पछाडि अनि सबै कुराहरू थाहा भयो। त्यहाँ अब छोरीको घर खोज्दै आउनु भएको, अनि एकजना महिलाकै खुट्टामा चाहिँ लरबरिनु जस्तो भएछ अरे साँझमा, अनि त्यसपछि कुनै अब दारू पानी खाएको मान्छे हो कि भन्ने जस्तो लागेछ त्यो महिलालाई। अनि यसो हेर्दाखेरि अनि वृद्ध बा देखेर चाहिँ अनि त्यो एउटा चोक जस्तो ठाउँमा ल्याएर राखिदिनु भएको रहेछ, एउटा मेसेज राखेर। अनि त्यस कुराकानी गर्दा गर्दा हेर्दा हेर्दै
उहाँको अवस्था अहिले के छ कसो छ
फेरि फलोअपमा चाहिँ जान सकिरहेको छैन।
एकदमै है तपाईँले काम गरिरहँदा त्यस्ता त्यस्ता समस्याहरू आउँछ?
एकदमै आउँछ, पनि फेरि मानसिक सन्तुष्ट पनि एकदमै हुन्छ मलाई,
आत्मसन्तुष्ट
भन्छ। ज्येष्ठ नागरिक भनेको मेरो चाहिँ विचारमा उहाँहरू जिउँदो इतिहास हुनुहुन्छ, बोल्ने देवता हुनुहुन्छ, र अनि जुन घरमा बा आमाहरू हुनुहुन्छ त्यो घरमा चाहिँ नि स्वर्गकै बास भइरहेको हुन्छ कि भन्ने जस्तो लाग्छ।
विजय दाहालज्यू, अब जति पनि समस्याहरू आउँछन् ज्येष्ठ नागरिक सम्बन्धी सम्पत्तिकै विषयमा लास्टमा टुङ्गिन्छ, खासमा किन यस्तो हुन्छ होला? तपाईँको अध्ययनमा तपाईँले काम गरिरहँदाखेरि के बुझ्नु भएको छ?
ज्येष्ठ नागरिकहरूलाई धेरै जसो सम्पत्तिकै कारणले चाहिँ नि उहाँहरू अपहेलित हुनु भएको छ, थोरै संख्यामा चाहिँ नि छोरा बुहारीहरूले राम्रै मेरो भाग्य भन्नुहुन्छ होला, यदि म त्यो ठाउँमा भइदिएको भएदेखि उहाँहरूको सेवा गर्न पाउँदाखेरि मेरो सौभाग्य नै भन्ठान्थे होला, तर म न सासु ससुरालाई सेवा गर्ने मौका पाएँ मैले, न बा आमालाई नै सेवा गर्ने मौका पाएँ। एकजना हाम्रो साथीको बा आमा हुनुहुन्छ 98 वर्षको, त्यो आमालाई भेट्न मलाई कति कौतूहल भइराखेको छ कि, तपाईँको आमालाई भेटाइदिनुहोस् न, तपाईँको आमालाई भेटाइदिनुहोस् न भनिरहेको छु। उहाँले चाहिँ अब फेरि टाइम दिन सक्नु भएको छैन, उहाँ पनि सिनियर एडभोकेट हो।
किन तपाईँलाई भेट्न मन लागेको छ उहाँको आमालाई?
उहाँहरूको केटाकेटीदेखि नै उहाँहरूको कथा व्यथाहरू दुःखका सुखका छेडहरू सेयरिङ गर्न मन लाग्ने। अस्ति हामी 2 वर्ष अगाडि हाम्रो अग्रसमाज नेपालको अध्यक्ष हुनुहुन्थ्यो महाप्रसाद पराजुलीज्यू, उहाँको अगुवाईमा हामी अलेसी गयौँ। त्यहाँ जाँदाखेरि पनि 93 वर्षको कि अझै 97 वर्षको आमा हुनुहुन्थ्यो, गाडीबाट ओर्लिने बित्तिकै त्यो आमालाई मैले हात समातेर लिएर गएँ, अनि रातभरि उहाँहरूकै कथा व्यथाहरू सुनेर बसिरहेँ। जो असाध्यै नै मलाई चाहिँ एकदमै आनन्द आउँछ क्या, उहाँहरूसँगै लुटुपुटो गरेर बस्दा, उहाँहरूको सेवा गर्न पाउँदा, आर्थिक रूपले मात्र सेवा गर्ने होइन जस्तो लाग्छ मलाई, कसैको दुःख पीडाहरू सुनिदिनु पनि एउटा सेवा गर्नु जस्तो लाग्छ।
तपाईँको यो संस्थामा कतिजना ज्येष्ठ नागरिकहरूलाई आबद्ध गराउनु भएको छ अथवा आबद्ध हुनुहुन्छ?
अहिले हाम्रो उद्देश्य त नेपालभरिकै हो, अहिलेसम्म चाहिँ 22-25 जनाहरू चाहिँ हुनुहुन्छ हामीसँग रेगुलर भेटघाट हुने, हाम्रो उद्देश्य चाहिँ पुरै 77 जिल्लामै हो।
उहाँहरू त्यहाँ आएर के गर्नुहुन्छ?
कसैको छोरा बुहारीहरूले दुर्व्यवहार गरेको छ भने ती कुराहरू सुनाउनुहुन्छ अनि सम्झाउने सक्नेसम्म छौ भने हामी सम्झाइदिन्छौँ होइन, यति छ भने नभएदेखि त अनि के अरे आउने अनि के काम गर्ने, कहिले तीर्थाटन जाने भन्नुहुन्छ अनि त्यहाँ पुर्याउने, कहिले त्यो देउसी भैलो खेल्ने कार्यक्रम हुन्छ, पोहोरसाल हामी देउसी भैलो खेल्न पनि गएका थियौँ त्यो ज्येष्ठ नागरिकहरू बाआमालाई लिएर। अस्ति भर्खर पनि एउटा पञ्चक लागिसकेको थियो होला, 86 वर्षको बा हुनुहुन्थ्यो देउसी भैलो खेल्ने, यति स्मार्ट 86 वर्षको युवा भन्न मन पराए मैले, यस्तो फुर्तिलो उहाँ कति धेरै नाच्नु भएको।
ज्येष्ठ जनहरूबाट हामीले धेरै कुरा सिपहरू सिक्न सक्छौँ, अनुभव
एकदमै, उहाँहरू ज्ञानको भण्डार हुनुहुन्छ, अनुभवका भण्डारहरू हुनुहुन्छ, इतिहास हुनुहुन्छ उहाँहरू होइन, अनि त्यसले गर्दाखेरि नै उहाँहरूसँग धेरै ज्ञानको भण्डार र धेरै योग्यता क्षमताहरू अनुभवहरूको कारणले गर्दाखेरि नै हामीले अझ विशेष जोड दिन मन लाग्छ, ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारहरू मिलोस् भन्ने जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि हाम्रो ज्येष्ठ नागरिकहरूलाई अहिले सामाजिक सुरक्षा भत्ता भनेर ज्येष्ठ नागरिक भत्ता भनेर 4,000 रुपियाँ दिइराखेको छ। मैले त आजभन्दा 10 वर्ष अगाडिदेखि नै एउटा मिनिमम सरकारी नोकरीबाट मिनिमम स्यालेरी कति पाउनुहुन्छ त्यति दिनुपर्छ जस्तो लाग्छ। अब त्यसो भन्दाखेरि कति नेताहरूसँग मैले ती कुराहरू राख्दाखेरि राज्यले कसरी धान्छ भन्ने कुराहरू गर्नुहुन्छ उहाँहरूले, अनि हजारौं नेताहरूलाई चाहिँ हामीले धान दिनुपर्ने, 33 लाख हाम्रो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ अहिले, उहाँहरूको लागि चाहिँ नि जन्मेदेखि नै उहाँहरूले राज्यको लागि भनेर कर तिरिरहनु भएको छ, त्यो पारिश्रमिक उहाँले कति योगदान गर्नुभयो होला, बौद्धिक क्षेत्रमा कति योगदान गर्नुभयो होला होइन, त्यो सबै मूल्याङ्कन गर्ने हो भने त दिनुपर्ने जस्तो लाग्छ मलाई। यदि त्यति पनि गर्न सक्दैनन् भने कम्तीमा 7,000 चाहिँ दिनुपर्छ,
सरकारले मासिक 7,000 प्रदान गर्यो भने जीवनयापन सहज हुन्छ, यहाँलाई त्यही लाग्छ?
समथिङ इज बेटर देन नथिङ भन्छौँ हामी होइन, नहुनुभन्दा त्यति भए पनि उहाँहरूलाई अलिकति राहत मिल्छ जस्तो लाग्छ, किनभने वृद्ध बा आमाहरूले धेरै खानुहुन्न, घरमा स्याहार्नुपर्ने छोरा बुहारीहरू छोरीहरूले अलिकति पैसाको लोभले पनि उहाँहरूलाई चाहिँ नि राम्रो व्यवहार गर्नुहुन्छ कि जस्तो लाग्छ। आजकल पनि 4,000 रुपियाँ उहाँले दिनुभएको छ, तपाईँको भत्ता दिनुहोस् न भन्छन् अरे क्या नातिहरू नातिनीहरू, आमा बा तपाईँको भत्ता आएको छ नि त भत्ताको पैसा दिनुहोस् न भन्ने किसिमको व्यवहार हुन्छ होइन, त्यो अझ बढी आयो भनेदेखि त्यसरी क्यास दिने होइन, उहाँको श्रद्धाले दिनुभयो भने लिने, तर माग्ने अवस्था चाहिँ नै छोरा बुहारीले नगरून् जस्तो लाग्छ। किनभनेदेखि उहाँहरूलाई पनि आफ्नो खुसीले खर्च गर्न मन लाग्छ होला, कहीँ चाडबाड आउँदाखेरि कसैलाई यसो टिका लगाएर 2-5 रुपियाँ दक्षिणा पनि दिन मन लाग्छ होला, त्यो दिने बेलामा छोरा बुहारीहरूसँग माग्नुपर्ने अवस्था नआओस्, आज म तीर्थ जान्छु ल्याउनु बाबु नानी भन्ने पर्ने अवस्थाहरू नआओस्, आफ्नो थैलीबाट निकालेर चाहिँ जानु सक्ने अवस्था आओस् भन्ने चाहन्छु म। अब जस्तो विदेशमा जाने हो भने एउटा उमेरको हिसाबले उहाँहरूलाई पेन्सन दिने दिइरहेको हुन्छ होइन, यहाँ चाहिँ हाम्रो नेपालमा कस्तो छ भनेदेखि हामीसँग कर मात्रै लिने कर तिरे बापतको सुविधा चाहिँ हामीले पाएको छैनौँ, उहाँहरूले कर तिर्नुहुन्छ उहाँहरूले सुविधा पाउनुहुन्छ, त्यस्तो किसिमको व्यवस्था होस् भनेर अस्ति पनि एउटा नगरपालिकाको सचिवज्यूसँग मैले धेरै 2 वर्ष अगाडिदेखि नै कुराहरू राखेको थिएँ, यस्तो किसिमको अवस्था आयो हुन्थ्यो हामीलाई पनि, तिर्ने 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 वान वे कम्युनिकेसन जस्तो, अनि रिटर्न चाहिँ छैन, त्यस्तो नहोस्।
अहिले जुन सरकारले दिइरहेको मासिक 4,000 सामाजिक सुरक्षा भत्ता ज्येष्ठजनहरूलाई, सामाजिक सुरक्षा भत्ता लिन पनि यसको लागि पनि समस्या आएको भन्ने ज्येष्ठ नागरिकहरू को भनाई पनि बुझिन्छ, कहीँ कतै सुनिन्छ, खासमा वास्तविकता के हो त तपाईँले के बुझ्नु भएको छ? जस्तै अहिले त ब्याङ्किङ होइन सिस्टम छ, ब्याङ्कमा उहाँहरूको नाममा खाता खोल्ने, सरकारले त्यही राखिदिने, ब्याङ्क मार्फत वितरण गर्ने, अब भौगोलिक हिसाबले टाढा पनि हुन्छ ब्याङ्कहरू होइन, उहाँहरू आफै गएर झिक्ने विभिन्न प्रोसेसहरू हुन्छ, ब्याङ्कको त आफ्नै प्रक्रिया छ, यसमा समस्या आए जस्तो यो झन्झटिलो समस्या हो कि जस्तो लाग्दैन?
त्यसको लागि चाहिँ कति ठाउँमा पालिकाहरूले कि अलिकति अशक्त ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भने हामीले पालिकाहरूसँग पनि इन्टरेक्सन गरिरहेको छौँ, कहिले काहीँ ज्येष्ठ नागरिकहरूको लागि जुन अशक्त हुनुहुन्छ एकदमै वृद्ध हुनुहुन्छ उहाँहरूलाई घरैमा दिने व्यवस्था पनि गरेको छ, घरमै पुर्याएर, त्यो चाहिँ राम्रो पक्ष जस्तो लाग्छ मलाई।
केही पालिकाहरूले चाहिँ त्यो व्यवस्था गर्नु भएको छ?
हजुर, त्यो सबै पालिकाले त्यस्तो गरिदिए हुन्थ्यो जस्तो लाग्छ मलाई.
ज्येष्ठजनहरूलाई स्वास्थ्य सेवा अनि यातायातमा दिएको जुन 50% सुविधा छुट छ,
एकदमै राम्रो प्रश्न गर्नुभयो. यहाँलाई धेरै धेरै धन्यवाद. मैले चाहिरहेको कुराहरू
कार्यान्वयनको अवस्था चाहिँ के देख्नु भएको छ तपाईँले?
यही कार्यान्वयन पक्षलाई नै जोड दिँदै म आफै पेसेन्जर बन्छु, म आफै पेसेन्ट बन्छु हस्पिटलमा गएर. एउटा न एउटा रोग नलागेको त अब लिभिङ बिङै हुँदैन भने जस्तो भइसक्यो. अनि फेरि अनि उहाँहरूको प्रशासकीय प्रमुखसँग गएर आवाजहरू उठाउँछु. पाटन हस्पिटलमा मात्रै एक डेढ वर्ष अगाडिदेखि नै म त्यहाँ गइराखेको छु. र जाने बित्तिकै यस्तो भिड हुने, यस्तो भिड हुने 7-8 झ्यालहरू छ, तर ज्येष्ठ नारीको लागि एउटा झ्याल छुट्याइदिएको छैन. त्यो पनि पैसा तिर्ने ठाउँमा, टिकट लिने ठाउँमा, 7-8 झ्याल भएको ठाउँमा एउटा झ्याल चाहिँ ज्येष्ठ नारीलाई छुट्याइदिनुहोस् न भनेर मैले फोटो समेतै खिचेर हेर्नुहोस्, यो उमेरको बाबाआमाहरू लाइनमा बसिरहनु भएको छ. यहाँहरूलाई त थाहा छ त ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाहरूको बारेमा, उहाँहरूको अधिकारको बारेमा त थाहा छ नि भन्दाखेरि. अनिखेरि हामी कहाँ म्यान पावरको कमी छ भन्ने कुराहरू भन्नुहुन्थ्यो कि. अनि अर्कोचोटि गएँ अनि बल्ल बल्ल एउटा टिकट लिने ठाउँमा चाहिँ ज्येष्ठ नागरिक भेटाएँ. अनि अर्कोचोटि जाँदाखेरि धेरै पछि जाँदाखेरि त्यो ज्येष्ठ नागरिकहरूको कार्ड बनाइसके पछाडि ज्येष्ठ नागरिकहरूले तिर्ने ठाउँ चाहिँ छुट्याइएको छ कि. अनि कहिले काहीँ आफूले आफूलाई नै गर्व महसुस गर्न मन लाग्छ मलाई. नत्र त त्यो ल्याबमा गयो त्यस्तै लाइन. मैले एकदमै फोटो खिचेरै उहाँहरूलाई देखाएको थिएँ, हेर्नुहोस् यो उमेरको बाबा हुनुहुन्छ, पैसा तिर्ने बेलामा त्यस्तै. अनि उहाँहरूसँग पनि ल बाबा मसँग हिँड्नुहुन्छ त माथि भनेर उहाँहरूलाई नै मैले माथि प्रशासकीय प्रमुख कहाँ लिएर जान्थेँ म. उहाँलाई उक्लिनलाई कति गाह्रो भएको थियो भनेर भने अनि लिफ्टमा लिएर आउनु पर्थ्यो नि भन्नुहुन्थ्यो उहाँहरूले.
तर सबै ज्येष्ठजनहरूले त सक्नुहुन्न.
नाबोडे छैन, म आफै ज्येष्ठ नारी भइसकेका थिएँ. पहिला उहाँहरूको आवाज उठाउँथेँ, म आफै प्रतिनिधित्व गर्न त म सक्दिनँ थिएँ, तर आवाजहरू उठाइदिन्थेँ, उहाँहरूलाई दिनुपर्छ भन्थेँ. अहिले पनि मभन्दा अलिकति सिनियर व्यक्ति अथवा कोही देखिने बित्तिकै म सिटमा बसिरहेको छु भने म उहाँहरूलाई ससम्मान राखिदिन्छु. म लेडिज सिटमा बसे पनि कुनै पुरुषहरू आइराख्नु भएको छ भने पनि यो त पुरुष सिट हो भने मैले भनेपछि हुन्छ हजुर बस्नुहोस् भनेर मैले राख्थेँ. अनि अर्को यातायातको कुरा गर्दाखेरि 50% छुट भनेर भनेको छ, तर 50% छुट कुनै पनि यात्रुहरूले पाउनु भएको छैन. यसको लागि पनि एकदमै आवाज उठाउनु जरुरी छ. कानुनमा भनेको छ, त्यो कार्डमा पनि लेखेको छ, स्वास्थ्य र यातायातमा 50% छुट भनेर लेखेको हुँदा हुँदै पनि उहाँहरूले छुट दिनुहुन्न. कहिले काहीँ म झगडा गर्छु, तँसँग भिख मागेको हो भन्ने कुराहरू गर्नुहुन्छ. ठिक है, भन्दा अलिकति अगाडि 16 गतेतिरको कुरा, म सानीपाबाट आइरहेको छु, बिहान 6 बजे कौशलतारमा आएँ, बाबु कार छ भनेर भने सहचालकले मान्नु भएन अनि यो चाडबाडमा छुट हुँदैन भन्ने कुराहरू गर्नुभयो. म स्टुडेन्ट पनि होइन, म ज्येष्ठ नागरिक हो, तपाईँसँग भिख मागे हो भनेर ठुल्ठुलो स्वरले चाहिँ कुराहरू गर्नुभयो. अनि मैले ल भइगयो, म पैसा दिन्छु तर तिमी चाहिँ कारवाहीमा पर्छौ होला भन्ने मनले देखिसकेँ मैले होइन. अनि फोटो खिच्न खोजेँ, अब मोबाइल त्यही हो, पासवर्ड राख्या हुन्छ, अन गर्नलाई टाइम लाग्यो. अनि त्यसपछि ट्राफिकलाई त भेटेँ, ट्राफिकलाई भेटेर कुराहरू राखेँ. मैले राखिसके पछाडि मेरो कार्ड पनि देखाएँ, मेरो ज्येष्ठ नागरिक कार्ड देखाएँ, मेरो अधिवक्ताको कार्ड पनि देखाएँ. म कानुनको पनि विद्यार्थी, ज्येष्ठ नागरिक हकित अधिकारको लागि आवाज उठाइरहने मान्छे म, त्यसमै काम गर्छु भनेर भनेपछि अनि उहाँले कुरा गर्नुभयो र गठागर पुगेको गाडीलाई कौशलटार फर्काएर 1500 रुपियाँको चिट काट दिनुभयो. अब मैले नगरिकोले गर्छ भने जस्तो लाग्छ मलाई. अब आफै कानुनको विद्यार्थी, आफै अग्र समाजको चाहिँ नि काम गर्ने मान्छे, अलिकति सजिलो किसिमले उहाँहरूले छुट दिनुहुन्न, सेवा दिनुहुन्न. मलाई कहिले काहीँ लाग्छ जस्तो
थाहा नपाएर पो हो कि
होइन, उहाँले हेपेको एकदमै राम्रोसित लेखा छ. स्वास्थ्यमा यातायातमा 50% छुट भनेर लेखेको कार्ड देख्दा देख्दै पनि चालक र सहचालकले चाहिँ दिनुहुन्न. यसको लागि चाहिँ एकदमै विशेष पहल गर्नुपर्छ जस्तो लाग्छ. अब जुन फेरि हस्पिटलको कुराहरू गर्नुपर्दा, जुन सुविधा पाटन हस्पिटलले दिएको छ त्यही सुविधा फेरि वीर हस्पिटलले दिएको पाइनँ मैले. पाटन हस्पिटलले एउटा कार्ड बनाइदिँदो रहेछ ज्येष्ठ नागरिक कार्ड, त्यो देखाएपछि छुट हुन्छ होइन, ल्याबमा छुट हुन्छ तर औषधिमा चाहिँ होइन फेरि. अनि त्यही कुराहरू चाहिँ वीर हस्पिटलमा मैले भेटिनँ.
किन रहेछ?
उहाँहरू जतिचोटि गयो त्यतिचोटि फर्म भर्नुपर्ने, त्यो झन्झटिलो भयो फर्म भर्दा. अब कसरी आवाज उठाउँ, कसरी समाधान गरौँ भन्ने चिन्ताले मलाई सधैँ लागिरहन्छ. अनि अर्को कुरा फेरि यो जुन 50% छुट भनेको पनि यो भ्याल्लीभित्रको लागि मात्रै दिएको छ. भ्याल्लीभित्रको मात्रै नागरिक होइन नि, नेपालभरिकै नागरिक 3 करोड नेपालीहरूको प्रतिनिधित्व गर्नुपर्ने हो. तर त्यसो नभइकन अलिकति सिन्धुपाल्चोकबाट आएको गाडी छ भने पनि, यो लङ रुटबाट आएको, यो अर्नेको हाइवेको गाडी हो, यो हामी छुट दिँदैनौँ भन्ने जस्तो व्यवहार गर्नुहुन्छ उहाँहरूले, तर उहाँहरूलाई पनि मैले काल्पनिक चाहिँ गरिसकेको छु फोटो खिचेर।
होइन नि, होइन र
होइन नि,
देशैभरि
3 करोड नेपालीको लागि नै हो नि हामीले आवाज उठाइरहेको त। यो सबैले बुझ्नुपर्ने कुराहरू हो, यो हरेक यातायात व्यवसायी संघले बुझ्नुपर्ने कुराहरू हो, चालक सचालकले बुझ्नुपर्ने कुरा।
जति पनि व्यवस्थाहरू कार्यान्वयन हुँदै जाओस् यही कामना गर्छौ। यसमा त सबैको हात होला, सबैको भूमिका होला, उमेरको हिसाबले ज्येष्ठ जनहरूले मात्रै कार्यान्वयन गर गर भनेर उहाँहरूले मात्रै कोराइरहनु पर्ने,
उहाँहरूले बनिदिनु पर्यो नि त,
भनिरहनु पर्ने त होइन होला।
युवा वर्गहरू पनि ज्येष्ठ नागरिकहरूको पैसाकी बनेर आवाजहरू उठाउने अनि समाधान गरिदिने गर्नु पर्यो। अब ज्येष्ठ नागरिकहरूलाई कस्तो हुन्छ भनेदेखि यिनीहरूसँग बोलिरहनु सट्टा बरु चुप लाएर बढी पैसा दिनु आनन्द भन्ने खालको कुराहरू गर्नुहुन्छ कि उहाँले।
तपाईँ त अब न्यायिक समितिको संयोजक हुनुहुन्छ, यस समितिको संयोजक भएर काम गर्दाको अनुभव सुनाउनु न, कस्तो छ?
आफ्नो पढाइसँग रिलेटेड संयोजक हुन पाएको छु होइन, अनि कतै अप्ठ्यारोहरू पर्दाखेरि उहाँ हाम्रा अग्र समाजको नागरिकहरू भनौँ व्यक्तिहरूले एउटा वकिलको हिसाबमा चाहिँ नि मलाई प्रस्तुत गर्नुहुन्छ। अनि अघि भर्खरै कुरा गर्दाखेरि गुन्डुको मान्छेसँग कुरा गर्दाखेरि उहाँले म वकिलको नाताले नै म गइराखेको थिएँ, तर उहाँले पत्याउनु भएन क्या, पत्याउनु भएन र मेरो आइडी ल हेर्नुहोस् भनेर मैले देखाएँ, अनि बल्ल सुन्नुभयो कुराहरू, खुसी लाग्छ।
के कस्तो समस्याहरू आउने रहेछ काम गर्दै जाँदा?
समस्याहरू त जति काम गर्यो त्यति धेरै निस्किन्छन्, त्यही हो सबभन्दा बढी चाहिँ आर्थिक कारण र अलिकति अब ज्येष्ठ नागरिक भइसके पछाडि अनि बाबाआमाहरूले गाली गर्नुभयो, यस्तो भन्नुभयो उस्तो भन्नुभयो भन्ने, अब उहाँहरूको त अलिकति नेचर पनि हुन्छ। हामीले चाहिँ बुझ्नुपर्छ कि उहाँहरूले धेरै कराउनु भएको होइन, हामीलाई सम्झाउनु भएको भन्ने कुराहरू, तर उहाँको छोरा बुहारीहरूले चाहिँ त्यस्तो लाग्न सक्छ। एउटा त्यही राष्ट्रको लागि 2 घन्टा अभियानको मिटिङमा त्यस्तै कुराहरू भएको थियो क्या, अनि हजुरहरू जस्तो मान्छेले त यस्तो नभन्न पाए हुन्थ्यो नि भनेर भने मैले, अब बुढाबुढी भएपछि अलि धेरै कराउने त्यो कचकच गर्ने अनि बोलिरहने त्यस्तो भन्ने कुराहरू गर्नुभयो, अनि मैले त्यही भने हजुरहरू जस्तो मान्छेले चाहिँ त्यस्तो नभन्न पाए हुन्थ्यो, उहाँहरूको हरेक शब्दलाई ख्याल गरेर मध्यनजर गरेर के भन्न खोज्नु भएको के गर्न खोज्नु भएको हो भनेर सुनिदिने र अनि उहाँलाई सम्झाउने वातावरण हुनु पर्यो भन्न ठान्छु म।
एउटा परिवारमा सबै पुस्ता आनन्दको परिवार बनाउन कसको भूमिका कस्तो हुन्छ होला, कस्तो हुनुपर्छ होला, आमा बुवाको कस्तो हुनुपर्छ, छोरा छोरीको कस्तो भूमिका हुनुपर्छ?
आमा बुवाहरूले पनि त्यो त हामीले सोच्यो जस्तो कुरा चाहिँ त्यही हो, हाम्रो एमै त्यही हो होइन, अब बुढाबुढी भएपछि एउटा कोठामा मात्रै बसिराख्ने अथवा भजन कीर्तन मात्रै गरिराख्ने त्यस्तो नहोस्, अनि सबै वरिपरिका परिवारहरू खाने बेलामा खाजा खाने बेलामा अनि फुर्सदको टाइममा सबै एक अर्कासँग बसेर बुढाबुढीले पनि बच्चाहरूको कुरा सुन्ने, बच्चाहरूले पनि बुढाबुढीको कुरा सुन्ने, आजकल त झन् कति राम्रो कुराहरू आइरहेछ बुढा के अरे कुरा सुन्नु पाकाको भनेर होइन, अस्ति 107 वर्षको आमाको कुराहरू सुन्न पाएको थिएँ मैले युट्युबमा, कस्तो रमाइलो लागेको थियो। हो त्यस्तो किसिमको चाहिँ व्यवहार हरेक घर परिवारमा होस् जस्तो लाग्छ।
यसको लागि त अग्र समाज नेपालले सचेतनाका कार्यक्रमहरू पो गर्नुपर्छ कि?
त्यो त हामीले कहिलेकाहीँ रेडियोबाट चाहिँ हामीले दिइरहेछौँ, रेडियो पर्यावरणमा चाहिँ मैले बोल्ने ओर्ने गर्थेँ, त्यसमा पनि बोल्थेँ, हरेक छोरा बुहारीले हरेक केटाकेटीहरूले चाहिँ नि एकदमै उहाँहरू भनेको हाम्रो एकदमै विशेष देवता हो, यो इतिहास हो, उहाँहरूको अनुभव छ, उहाँहरूको ज्ञान छ, बौद्धिक क्षमता छ, बौद्धिकै नभए पनि भनौँ न एउटा पढाइ लेखाइकै कारणले मात्रै उहाँहरू सक्षम हुनुहुन्छ भन्न त मिल्दैन होइन, उहाँहरूको अनुभवको कारणले गर्दाखेरि पनि कति सक्षम हुनुहुन्छ, कति ज्ञान गुणका कुराहरू हामीलाई सुनाउनुहुन्छ। जस्तो हामी आफै हाम्रो आमाले एउटा कप पनि जान्नु भएको छैन, तर आयुर्वेदिक हिसाबमा उहाँले कहिले चाहिँ नि औषधि किनेर खानु भएन, कसैले के ज्वरो आयो उनीदेखि रुगा खोकी घाउ खटेरा काट्यो अथवा घाउ काट्यो के भयो कसो भयो भन्दाखेरि पनि सबै त घरभित्रै भान्साबाटै औषधिहरू निकाल्न सक्नुहुन्थ्यो क्या, भनेपछि उहाँहरू कस्तो क्षमता भएको मान्छे त। अब यही सिलसिलामा मलाई भन्न मन लागेको कुरा, यो सामाजिक सुरक्षा भत्ता भनेर ज्येष्ठ नागरिकहरूलाई दिने भनेको छ, कानुनले हामीलाई 60 वर्ष भनेको छ, 60 वर्ष पुगेको हरेक नागरिकलाई ज्येष्ठ नागरिक भनिने भनेर भनेको छ भने सुविधा लिने बेलामा वर्ग लिङ्ग क्षेत्रको आधारमा छुट्याइएको छ, त्यो पनि नछुट्याइयोस् भनेर मैले आजभन्दा 5 वर्ष अगाडिदेखि नै एकदमै आवाज उठाउँदै आइरहेको हरेक प्रोग्राममा नगरपालिकाको कामहरू हुन्छ, मेयर आउनुहुन्छ, उपमेयर आउनुहुन्छ, कहिले सिडिओ साहबहरू आउनुहुन्छ, होइन, उहाँहरूको अगाडि सधैँ त्यही राख्ने गरेको छु मैले। जुनसुकै व्यक्ति पनि 60 वर्ष पुगिसके पछाडि उहाँले समान रूपमा कुनै महिला, दलित अनि क्षेत्र कर्णाली अञ्चलको व्यक्तिहरूलाई 60 वर्ष पुगेको हरेक व्यक्तिले त्यो सुविधा पाउनुहुन्छ। अनि अरू बाहुन क्षेत्रीहरू भयो, उहाँहरूलाई छैन। जनजाति भन्दैमा सबै विपन्न हुँदैनन्, बाहुन क्षेत्री भन्दैमा सबै सम्पन्न हुँदैनन्। कि चाहिँ नि विपन्नताको आधारमा भनेर छुट्याउने क्राइटेरिया निकाल्नु पर्यो, होइन भनेदेखि हरेक 60 वर्ष पुगेको व्यक्तिलाई समान रूपमा यो सामाजिक सुरक्षा भत्ता दिलाइने व्यवहार होस् भनेर आवाज उठाइरहेको हो। यदि त्यस्तो नगर्ने हो भने अस्तिसम्म 70 वर्ष पुगेकोलाई मात्रै पाउनुहुन्थ्यो उहाँले सुविधा, होइन, अहिले 68 वर्ष राखेको छ। के नभएदेखि सरकारी नोकरीबाट पनि 70 वर्ष कायम गरून् रिटायर हुनको लागि। उहाँहरू 60 वर्ष 58 वर्षमा सरकारी नोकरीबाट रिटायर हुनुहुन्छ भने अनि सामाजिक सुरक्षा भत्ता पाउनको लागि किन 70 वर्ष राख्नु परेको? एउटै उमेर होस्, कायम होस्, जुन उमेरमा सरकारी सेवाबाट उहाँहरूले रिटायर हुनुहुन्छ त्यही उमेरमा चाहिँ कायम होस् भन्ने मेरो धेरै वर्ष अगाडिदेखिको आवाज हो। अब कहिले सुनाइ हुन्छ थाहा भएन।
कस्तो परिवारबाट हुर्किनु भयो, कस्तो परिवार थियो त्यो बेला?
मेरो घरमा चाहिँ घरबोली भन्नु पर्दाखेरि म काठमाडौँको सिधापाला भन्ने ठाउँमा जन्मेको, त्यो गाउँमा छोरी पढाउने घर भनेको हाम्रै घर मात्रै हो। नत्र भएदेखि अरू दायाँ बायाँ हाम्रो काकाहरूको घरमा, भनौँ न छरछिमेकीहरूको घरमा त्यो छोरी पढाउने चलन नै थिएन। हाम्रै घर पहिलो घर भनेकै हाम्रै घर हो। पढ्ने मामलामा चाहिँ होइन, छोरा छोरीहरूलाई सबैलाई, अझ हाम्रो दिदीहरूलाई चाहिँ अझ नपढाएको रे, तैपनि मेरो सबभन्दा ठुलो दिदीले आइए पास गर्नु भएको छ, 13 वर्षको उमेरमा बिहे गरेको, तैपनि आफ्टर म्यारिड पनि उहाँले पढ्नु भयो।
अरू केही छ कि?
रेडियो नेपालमा बोल्ने अवसर दिनुभएकोमा र हाम्रो अग्र समाज नेपालको तर्फबाट हाम्रो राजन सरलाई बोलाउनु भएको, उहाँलाई धेरै धेरै धन्यवाद। र हाम्रो अग्र समाजमा दुई तिनजना व्यक्तित्वहरू चाहिँ एकदमै एक्टिभली लाग्नु भएको छ, उहाँहरूलाई पनि धन्यवाद। एकजना प्रवक्ता हुनुहुन्छ गोविन्द निडौला, अनि अध्यक्ष हुनुहुन्छ पवन कुमार पौडेल, र जिल्ला अध्यक्ष चाहिँ भक्तपुर जिल्ला अध्यक्ष हुनुहुन्छ अमृत बहादुर बुढा थोकी, उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र धेरैभन्दा धेरै ज्येष्ठ नागरिकहरूको हक हित अधिकारको लागि आवाजहरू उठाउँदै जाने र समाधान होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।
अहिले सुन्दै हुनुहुन्थ्यो विगत लामो समयदेखि ज्येष्ठ नागरिकको हक अधिकारका लागि वकालत गर्दै आउनुभएकी अग्र समाज नेपालकी केन्द्रीय सदस्य एवं न्यायिक समितिका संयोजक 61 वर्षीय ज्येष्ठ नागरिक विजय दाहालसँग सहकर्मी विमला राईले गर्नुभएको कुराकानी। श्रोता, ज्येष्ठ नागरिकहरूले आफू स्वस्थ र सुरक्षित रहनका लागि खानपानदेखि धेरै कुराहरूमा सतर्कता अपनाउनु पर्दछ। नियमित रूपमा खानुपर्ने औषधिहरू खाइ नै रहनुपर्छ। दिनदिनै जाडोको मौसम आउँदै गरेकोले न्यानो लुगा लगाएर बस्नुपर्छ। दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवाँ धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यदि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagrik@gmail.com jestnagrik@gmail.com पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्। लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। सबै ज्येष्ठ नागरिकहरूले दैनिक रूपमा आफूले खाने खानेकुरादेखि जिउने जीवनशैलीसम्म विशेष ध्यान पुर्याउ, सधैँ स्वस्थ र सुरक्षित रहौं। घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई र म राजन कार्की पनि बिदा हुन्छौ। नमस्कार।
जीवन हमी हंसी खुशी भरा भरा हो जी।
Just to my